त्यो पनि गरौँ, 1 घन्टा जस्तो गइसकेको छ, 50 मिनट जस्तो गयो, के अरे ठिकै छ। हामी यो तपाईँलाई अस्तिको चोटि मैले सिकाइसके होला, तर आज अलिकति त्यसको बारेमा भन्नु मन लाग्यो मलाई। त्यो चाहिँ के हो भने, हामी परमेश्वरमा सही हिसाबले बाइबलीय ज्ञान, बाइबलीय तरिकाले हाम्रो सेवकाई होइन, हरेक कुरामा बाइबलीय मान्यता, बाइबलीय सोच, बाइबलीय कुरा अथवा परमेश्वरको वचन अनुसारको हरेक कुरा हुनलाई चाहिँ हामीलाई परमेश्वरको वचनको ज्ञान हुनुपर्छ। त्यसलाई थियोलोजी भन्छ। तपाईँलाई मैले अस्ति भनिसके जस्तो लाग्छ, तैपनि म आज एकचोटि फेरि यसलाई दोहोऱ्याउँछु, ठिकै छ। थियोलोजी भनेको के भन्दाखेरि चाहिँ स्टडी अफ गड, थियो भन्ने चाहिँ ग्रिकमा परमेश्वर, अनि डिराइभ त्यो थियो के अरे ग्रिक शब्दको थियोबाट चाहिँ थियो आउँछ, अनि त्यसपछि लजी भनेको चाहिँ साइन्स, जस्तो बायोलोजीमा त्यही खालको हुन्छ, फार्मेकोलोजी भन्छ के भन्छ त्यो औषधि विज्ञान, त्यसमा त्यही खालको हुन्छ, विज्ञान पनि भन्छ, स्टडिज पनि भन्छ, होइन। त्यही किसिमले थियोलोजी भयो, परमेश्वरको बारेमा उहाँको एक्टिभिटिज, उहाँको चरित्र, उहाँले कसरी गर्नुहुन्छ, उहाँको व्यक्तित्व, यसको बारेमा जुन अध्ययन हुन्छ, जुन चाहिँ परमेश्वरको वचनद्वारा हामी सिक्छौँ। अर्को डक्ट्रिन, बाइबलीय डक्ट्रिन, अब हामीले नेपालीमा बाइबलीय शिक्षा भनेर भन्छौँ, अथवा क्रिस्चियन डक्ट्रिन, अनि यो चाहिँ परमेश्वरको वचन। अब एउटा चाहिँ अर्को शब्द चलाउँछ आजकल यो इभान्जेलिकल चर्चहरूमा, रिफर्म भन्ने शब्द छ, रिफर्म थियोलोजी। यो चाहिँ मार्टिन लुथरले प्रोटेस्ट गरिसकेपछि, मार्टिन लुथर भयो, यो क्याल्विन भयो, धेरै अरू यस्ता व्यक्तिहरूद्वारा, थियोलोजियनहरू, परमेश्वरका जनहरूद्वारा यी कुराहरू क्लियरिफाई गरिएको छ र मण्डलीहरूमा सिकाइएको छ। रिफर्म भनेको चाहिँ हामीलाई ब्याक टु द बाइबल, संसारिक ट्रेडिसन होइन, संसारिक कुरा होइन, तर परमेश्वरको वचन बाइबलमा हामी जानु पर्यो, बाइबलीय हुनु पर्यो भन्ने शिक्षा हुन्छ। सो डक्ट्रिन इज अ ल्याटिन वर्ड, यो चाहिँ ल्याटिन भाषाबाट आउँछ डक्ट्रिन भनेको, विच मिन्स टिचिङ, भनेको चाहिँ शिक्षा। त्यो त्यो डक्ट्रिन चाहिँ ल्याटिन भाषामा चाहिँ त्यसको मतलब शिक्षा दिने होइन। क्रिस्चियन डक्ट्रिनहरू चाहिँ क्रिस्चियन शिक्षा भयो। थियोलोजी डक्ट्रिन भनेको मैले यहाँ डोटिङ भएको छ, क्रिस्चियन डक थियोलोजी चाहिँ डक्ट्रिन अफ क्रिस्चियन बिलिफ होइन, त्यो क्रिस्चियन विश्वास, विश्वास क्रिस्चियन विश्वास भन्ने बित्तिकै क्रिस्चियन फेथ भन्छ होइन, अर्को खालको फेथ भन्छ, भनेको चाहिँ त्यो भित्रको शिक्षा भन्ने अर्थ लाग्छ। त्यो परमेश्वरको स्वभाव चरित्र, त्यसपछि परमेश्वरले कसरी एक्टिभिटिज गर्नुहुन्छ, उहाँको व्यक्तित्व, उहाँको योजना, उहाँले त्यो सबै कुरो बाइबलमा हामी पाउँछौँ र मानिसको बारेमा पनि, अनि त्यो चाहिँ डक्ट्रिन, बिब्लिकल डक्ट्रिन, कसरी मुक्ति पाइन्छ र मुक्ति पाएको व्यक्तिको जीवन कसरी फरक हुन्छ, यो सबै खालको शिक्षा। अनि त्यस कारणले हामीले यसको बारेमा सबै सिक्न जरुरी हुन्छ। अनि यहाँ तपाईँलाई नेपालीमा लेखेको छु, सिद्धान्त डक्ट्रिन भन्दाखेरि ल्याटिन शब्द हो जसको अर्थ शिक्षण हो, मसीह भनेको चाहिँ क्रिस्चियन, मसीह शिक्षा, मसीही विश्वासको शिक्षा, परमेश्वरको स्वभाव र मानिसहरूको क्रियाकलाप र परमेश्वरले पनि गरिराख्नु भएको कुरालाई कसरी बुझिन्छ त्यसलाई हेर्ने कुरा भनेर त्यसलाई हामीले बुझ्नुपर्छ। अनि यो क्रिस्चियन डक्ट्रिनको बारेमा कुरा गर्दाखेरि सुसमाचारमा पावल अथवा पत्रुस अथवा योहन्ना अथवा याकुबले दिएका शिक्षाहरूमा धेरै कुराहरू हामी सिक्छौँ, तर तपाईँलाई यसको बारेमा एउटा पोइन्ट बाई पोइन्ट हेर्ने हो भने चाहिँ यी विषयहरूमा तपाईँहरू मेरो ज्ञान हुनुपर्छ। अनि यो चाहिँ मैले आज खालि तपाईँलाई यसको ब्रिफ मात्रै दिएको, कुनै दिन म तपाईँलाई यी सबै विषयमा सिकाउन चाहन्छु। जस्तो पहिलो चाहिँ परमेश्वरको बारेमा ज्ञान, परमेश्वर कस्तो हुनुहुन्छ, के हुनुहुन्छ भन्ने बारेमा हामीले ज्ञान लिनु जरुरी हुन्छ। तपाईँलाई परमेश्वरको बारेमा ज्ञान भन्दाखेरि चाहिँ कहाँतिर थियो मसँग, एनिवे त्यहाँ आज नजाउँ। पहिलो कुरो परमेश्वरको बारेमा ज्ञान, दोस्रो कुरो परमेश्वर र ब्रह्माण्ड भनेको चाहिँ उहाँले सृष्टि गर्नुभएका ब्रह्माण्ड होइन, पृथ्वी, चन्द्रमा, सूर्य, यो जति ब्रह्माण्डहरू छन् परमेश्वरको बारेमा र यो ब्रह्माण्डको बारेमा हामीले बाइबलमा अथवा त्यसको बारेमा के बुझ्न सक्छौँ, कति गहिराईमा जान सक्छौँ, त्यसको ज्ञान त्यो भित्र पर्छ। यो परमेश्वरको ज्ञान, परमेश्वर भन्ने बित्तिकै परमेश्वरको बारेमा एउटा परमेश्वरको वचन, अर्को चाहिँ यो नेचरबाट जो, अनि अर्को चाहिँ के भन्छ परमेश्वर आफैले हामीलाई प्रकट गर्नुभएका कुराहरू हुन्छ त्यसको बारेमा छुट्टै कुरा छ। अर्को चाहिँ येशु र उहाँको व्यक्तित्व र येशुले गर्नुभएको काम जुन चाहिँ उद्धार मुक्तिको बारेमा सुसमाचारको बारेमा यसैमा हामीले बुझ्दछौँ त्यसको धेरै कुराहरू छ। त्यसपछि मसीहहरूको जीवन भने क्रिस्चियन जीवन कसरी क्रिस्चियन हुन्छ विश्वास भयो पश्चाताप भयो अनि त्यसपछि के भन्छ त्यसलाई परीक्षा भयो धेरै कुराहरू यो भित्र पर्छ। मसीह क्रिस्चियनहरूको जीवनको बारेमा बाइबलमा धेरै शिक्षा छ। अर्को कुरो चाहिँ यो चाहिँ व्यक्तिगत क्रिस्चियन जीवन भनेदेखि क्रिस्चियन समुदाय भनेको चाहिँ मण्डली भयो होइन क्रिस्चियनहरूको समाजमा एकअर्काको जिम्मा कस्तो हुन्छ एकअर्कालाई कसरी व्यवहार गर्ने एकअर्कालाई कसरी जिउने भन्ने क्रिस्चियन समाज। त्यसपछि अर्को एकदमै महत्त्वपूर्ण विषय के को बारेमा हुन्छ अन्तका दिनहरूका कुरा भनेपछि येशु प्रभु चाहिँ दोस्रो चोटि आउँदै हुनुहुन्छ त्यही कारणले तपाईँ र म तयार हुनुपर्छ। कसरी तयार हुन सक्छौँ येशु प्रभु कहिले आउनुहुन्छ त्यो त कसैलाई थाहा छैन तर बाइबलमा कति कुराहरू छन् जसले गर्दा हामीले केही हिन्ट भन्छ नि हिन्ट भनेको चाहिँ केही संक्षेप पाउन सक्छौँ तर बाइबलमा के भनेको छ भने हामी सबै नै येशु प्रभु आउने कुरालाई ध्यान दिएर जिउनुपर्छ भन्ने कुरा चाहिँ हामीले बाइबलमा देख्छौँ। यो चाहिँ डक्ट्रिनको शिक्षाको बारेमा तपाईँलाई अर्कोचोटि सिकाउँछु म है बिस्तारो अनि यो सबै कुराले चाहिँ हामीलाई जस्तो मान्छेले उद्धार कसरी पाउँछ अथवा परमेश्वर हुनुहुन्छ भन्ने कसरी थाहा हुन्छ परमेश्वरको बारेमा के ज्ञान हामी पाउन सक्छौँ के कुरा बुझ्न सक्छौँ। अघि भर्खरै तपाईँलाई म भन्दै थिएँ परमेश्वर चाहिँ सर्वज्ञापी सर्वज्ञानी हुनुहुन्छ पहिल्यै सबै कुरा थाहा छ होइन येशु प्रभु परमे हामीलाई आजको कुरा थाहा छ योभन्दा पहिलाको कुराहरू अलिअलि थाहा छ बिर्सि पनि सक्छौँ तर येशु के अरे परमेश्वरलाई चाहिँ येशु प्रभुको दोस्रो आगमन र त्यसपछि यो पृथ्वी स्वर्ग पग्लेर गइसकेपछि फेरि विश्वासी जतिको न्याय भइकन परमेश्वरको राज्य स्वर्गमा स्थापित भएर त्यसपछि सबै एभ्रिथिङ इज क्लियर टु हिम अनि त्यो कुरो बाइबलमा लेखिएको छ त्यस कारण त्यसको प्रमाण छ। अनि अर्को कुरो बाइबलकै कुरा गर्दाखेरि चाहिँ संसारको कुनै पनि पुस्तक कुनै पनि इतिहास कुनै पनि घटना बाइबल भन्दा सत्य र त्यति पक्का साबित भएको कुरा अर्को छँदै छैन। त्यस कारण त्यो तपाईँ र मैले विश्वास गरेको बाइबलको बारेमा हो। हामीले अरू मान्छेले जस्तो कोठामा लेखेको वेदको बारेमा खुब घमण्ड गर्छन् नेपालमा बनाएको तर त्यो त एउटा व्यक्तिले कोठामा बसेर लेख्यो त्यसको न त सुरुवात छ न अन्त छ भने जस्तो तर त्यहाँ लेखेका कुराहरू उसले पहिला अरूबाट सुनेर पाएको ज्ञानकै कुरा लेखेको छ केही होइन धेरै कुराहरू अनि मान्छेले भन्छ नि वेदमा नै येशु ख्रिस्टको बारेमा पनि लेखा छ भनेर होइन उद्धार दिने चाहिँ परमेश्वरको पुत्रबाट उद्धार आउँछ त्यस्तो कुराहरू होइन तर बाइबल त्यस्तो छैन बाइबल कहीँबाट लिएको छैन केवल परमेश्वरले दिनुभएको कुरा छ अनि यति गहिरो कुरा छ त्यस कारण हामीले ती कुराहरू सिक्नु र आफ्नो विश्वासमा बढ्नु महत्त्वपूर्ण कुरा छ। सो आज तपाईँलाई मैले सिकाउन खोजेको कुरा एक दुईवटा म सिकाउन चाहन्छु। सर्वप्रथम म चाहिँ मैले तपाईँलाई युहन्नाको सुसमाचारको 17 अध्यायबाट अलिअलि गर्दैछु अनि यो गएको हप्ता पनि हामीले केही कुरा हेरेका थियौँ अनि एकदेखि पाँचसम्म पहिला म पढ्छु 17 अध्याय। येशूले यी कुराहरू गरिसक्नु भएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो हे पिता समय भयो तपाईँको पुत्रको महिमा गर्नुहोस् र पुत्रले पनि तपाईँलाई महिमा दिन सकोस् 2:17 किनकि तपाईँले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईँले उसलाई यस पृथ्वीको मानिस जातिमाथि अधिकार दिनुभएको छ। यहाँनिर एउटा कुरा के भनेको छ यहाँनिर येशु प्रभुले चाहिँ परमेश्वरले उहाँकाहरूलाई येशु प्रभुलाई संसारमा पठाउनु भयो र अनन्त जीवन दिने उद्देश्य उनीहरूको लागि अनन्त जीवन दिनको लागि चाहिने काम पुरा गर्नलाई परमेश्वरले खटाउनु भएको काम गर्न उहाँ आउनुभयो भन्ने कुरा यहाँ देखिन्छ अनि ती सबै कुरा मानिस जातिमाथि उहाँलाई अधिकार दिनुभएको। अब तेस्रो नम्बरमा के छ त्यो अनन्त जीवन चाहिँ के हो त उहाँ अनन्त जीवन दिनलाई होइन हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर पठाउनु भयो तपाईँले दिनुभएको। यहाँ के भन्छ यो पदले भने नि अनन्त जीवन पाउनेहरू चाहिँ परमेश्वर पिताले तयार गरेर दिनुभएको व्यक्तिहरू जुन चाहिँ हामी बाइबलमा हेर्छौँ संसारको उत्पत्तिभन्दा पहिला हामीलाई परमेश्वरले चिन्नुहुन्थ्यो र छान्नु भएको थियो हामी आमाको कोखमा बन्नु अगाडि उहाँले हामीलाई जान्नुहुन्थ्यो त्यो कुरो बाइबलमा छ होइन। त्यसपछि यहाँनिर के छ अब यहाँ आउँछ अनन्त जीवन यही हो तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई अनि परमेश्वरले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु। त्यस कारण यहाँनिर के छ, अनन्त जीवन चाहिँ के हो भन्ने कुरा यहाँ हामी हेर्छौँ। अनि तपाईँले यो योहन्ना 17 अध्यायको 10 पदसम्म हेर्नुभयो भने अनन्त जीवन कसरी प्राप्त हुन्छ भन्ने कुरा त्यहाँ क्लियर हामीले सिक्छौँ। यहाँनिर अनन्त जीवन भनेको चाहिँ परमेश्वर पिता र उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु। त्यस कारण यो नचिन्नेसँग चाहिँ अनन्त जीवन हुँदै हुँदैन, क्लियर छ नि यहाँ। अब यहाँ प्रश्न के आउँछ त, कसले चिन्छ, कसरी चिन्छ, यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हो। परमेश्वरलाई र येशू प्रभुलाई चिनेको व्यक्तिमा के परिवर्तन आउँछ, यो महत्त्वपूर्ण प्रश्न हो, होइन? त्यसले तपाईँ र ममा अनन्त जीवन हुन् दिने येशू हुनुहुन्छ, होइन? अनन्त जीवन परमेश्वर पिता र येशू प्रभुलाई चिन्नु, यो चिन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यसलाई हामीले गहिरो प्रकारले सोच्नुपर्ने हुन्छ। अनि त्यसपछि 4 पदमा उहाँले भन्नुहुन्छ, तपाईँले मलाई अराउनु भएको हरेक काम गरेर मैले तपाईँलाई पृथ्वीमा महिमा गरेको छु। अर्को कुरो हामीले अस्तिको हप्ता, गएको हप्ताभन्दा अघिल्लो हप्ता के सिकेको थियौँ, यो कि येशू प्रभु संसारमा परमेश्वरले अराउनु भएको काम पुरा गरेर परमेश्वरलाई महिमा गर्न आउनुभयो। अब तपाईँ र मलाई येशू प्रभुले अराउनु भएको छ काम, बाइबलमा छ त्यो। अघि त्यही कुरो गरेँ मैले, सानो झुन्ड तयार गरेर हामीले त्यसलाई परिचालन गऱ्यो भने के गर्छौँ हामी, परमेश्वरले येशू प्रभुले दिनुभएको, अराउनु भएको, खटाउनु भएको त्यो काम पुरा गर्ने काम गर्छौँ र येशूलाई महिमा गर्ने काम गर्छौँ। त्यसैले त्यो महत्त्वपूर्ण छ। अर्को कुरो तपाईँलाई म छ्याक्कै यहीँनिर छुन चाहन्छु, त्यसको बारेमा धेरै शिक्षा छ। तपाईँ र म अब यो संसारको अन्त भयो, येशू आउनु भयो, हामीले विश्वास गऱ्यौँ, अनन्त जीवन पायौँ। त्यहाँनिर एउटा बेमा सिट भन्नेको कुरा छ। बेमा सिट भनेको चाहिँ एउटा थुप्रै के भन्छ त्यसलाई, न्याय हुन्छ। त बेमा सिटको न्याय चाहिँ येशू प्रभुले क्रिस्चियनहरूको न्याय, अनि त्यो स्वर्गमा जब येशू प्रभु आउनु भएपछि जुन चाहिँ राज्य सुरु हुन्छ स्वर्ग, त्यो स्वर्गमा विश्वासीहरूको स्थान, पद, अधिकार फरक फरक हुन्छ, मुकुटहरू फरक हुन्छ। त्यो के आधारमा हुन्छ, यहाँ हाम्रो काम गरेको आधारमा। सो तपाईँ र मलाई आज नै यो कुरा जानकारी छ कि हामीले कसरी जिउँदैछौँ, उहाँको सेवा कसरी गर्दैछौँ, त्यसको आधारमा तपाईँ स्वर्ग गएपछि पनि, स्वर्ग त गइन्छ, स्वर्ग जाने मात्रै कुरा मात्रै पनि होइन, त्यहाँ तपाईँको स्थान के छ त्यो यहाँको कामको आधारमा हुन्छ। त्यो कुरो छ बाइबल, नत्र बेमा सिटको न्याय त नर्क र स्वर्गको न्याय होइन, त्यो त स्वर्ग जाने मान्छेहरूको हो। अझ बाइबलमा के छ, तपाईँ र म चाहिँ येशूसँगै शासन गर्छौँ रे, अनि त्यहाँ 7-8 कतिवटा सहरहरूमा हामी शासन गर्ने भन्ने कुराहरू पनि छ। ती सबै कुरा रहस्यका छन्, तर बाइबलमा क्लियर छ कि तपाईँ र मेरो मुकुट, तपाईँ र मेरो पद, तपाईँ र मेरो स्टाटस भन्छ नि अङ्ग्रेजीमा, त्यो त्यहाँ फरक हुन्छ तपाईँ र मेरो यहाँ कामको आधारमा। त्यसो भए उत्साहित भएर, होइन कामकै लागि त होइन, तर परमेश्वरलाई महिमा दिनेको लागि हो नि त। जति तपाईँ र म प्रसन्न भएर परमेश्वरको सेवा गर्छौँ त्यति उहाँको महिमा गर्छौँ, तर तपाईँ र मैले गरेको मेहनत सित्तै जाँदैन, त्यहाँ छ त्यो। यो सबै कुरा पनि हाम्रो मनमा हुनुपर्छ, आ पाप क्षमा भयो, येशूमा विश्वास गरेँ, स्वर्ग गइहाल्छु, तर यो संसारमा हुन्छ नि यहाँ पनि मोज गर्छु, त्यस्तो नगरौँ। यहाँ मोज गर्नेतिर लगायो भने स्वर्ग जाने कुरा पनि हराउनु पनि सक्छ कचोटि, साथ कचोटि कसैले परमेश्वरलाई नचिने पनि हुनसक्छ। हामी झुटै छोड्दैनौँ, पापै छोड्दैनौँ भने त कसरी हुन्छ, होइन? सो दिस इज भेरी इम्पोर्टेन्ट, यु नो, द्याट्स वाइ वी सुड बिकम। हामीले पहिला कुरा के गर्ने भन्दा नि के भएका छौँ, द्याट्स इम्पोर्टेन्ट। यो चाहिँ एकदम ठुलो महत्त्व कुरा हो। धेरै मान्छेले गरेको आधारमा, म त फलान थोक गरेको छु, फलान थोक गरेको छु, यति पढाएको छु, यति चर्च सुरु गरेको छु, यति बप्तिस्मा दिएको छु, यति बाइबल बाँडेको छु, यति यो सबै कुरा जे छ नि त्यो ठिकै छ, तर बेस्ट होइन। बेस्ट के हो, तपाईँ र म को हौ येशूमा, के हामी येशूलाई ग्रहण गरेर उहाँमा विश्वास गरेर परमेश्वरको परिवारको सदस्य, छोराछोरी, एडप्टेड भन्छ नि, ग्राफ्टेड भाछौँ, त्यो भाछौँ भने येशूलाई चिन्छौँ, प्रभुलाई चिन्छौँ, त्यो चिन्छौँ भने हामीमा नयाँ जीवन छ। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पाप त खत्तम, किनभने येशूले पाप हटाइदिनु भयो। त्यस कारण तपाईँ र मैले वरिपरि देखेका मान्छेहरू जो पाप पनि, संसार पनि, अनि येशू पनि, अनि नाम पनि, दाम पनि लिएर हिँडिरहेको छ नि, तपाईँलाई थाहा हुनुपर्छ द्याट्स रङ, नट राइट, बाइबलले त्यस्तो सिकाएको छैन। त्यही कारणले हामीलाई क्लियर हुनुपर्छ कि हामी भित्र कि बाहिर, बिचमा छैन। यो कुरो महत्त्वपूर्ण छ। अब एउटा 5 पद पढ्छु, अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँले तपाईको सामु मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। यहाँ यो महिमाको कुरा गर्दाखेरि येशु प्रभु परमेश्वर आफै हुनुहुन्थ्यो, येशु प्रभु परमेश्वर बराबरी हुनुहुन्थ्यो, येशुको महिमा परमेश्वरको महिमा थियो। अब मैले यहाँ बाइबलमा पढ्दाखेरि अर्को एउटा महिमाको कुरा छ त्यहाँ, त्यो चाहिँ येशु प्रभु क्रुसमा बलिदान हुनु भएर पापको ज्याला तिर्नु भएर मृत्यु र शैतानलाई कुल्चनु भएर त्यसमाथि विजय प्राप्त गर्नु भएर जुन चाहिँ पुनरुत्थान भयो, त्यसपछि येशुको अर्को महिमा थपियो बाइबलले त्यो भन्छ। दिस इज डिफरेन्ट, यु नो, परमेश्वरको महिमा पनि दुई किसिमको छ। एउटा चाहिँ सदैव परमेश्वरमा स्वर्गमा हुने महिमा भयो, अर्को चाहिँ एकछिन है, त्यस कारणले यो महिमाको कुरा यो पनि महत्त्वपूर्ण छ। अनि बाइबलमा के छ भने नि तपाईँ र म येशुसँगै महिमामा सहभागी हुन्छौँ भनेर लेखेको छ नि बाइबलमा, येशुसँगै महिमामा सहभागी हुन्छौँ। जब येशु महिमामा बादलमा आउनुहुन्छ, उहाँ परमेश्वरको महिमा र त्यो पुनरुत्थान पछिको महिमा सबै भरिपूर्ण हुनुहुन्छ। तर तपाईँ र म येशुसँगै सेयर गर्ने महिमा चाहिँ येशु प्रभुको क्रुस पछिको महिमा, यो पनि अर्को विषय हो। खालि यति मात्रै भन्न चाहन्छु। त्यस कारण यहाँनिर मलाई महिमित पार्नुहोस् भन्ने कुरा येशु प्रभुले भन्नुभएको हामी देख्दछौँ। अर्को दुईवटा पद पनि पढ्छु, संसारबाट तपाईँले मलाई दिनुभएका मानिसहरूको बिचमा तपाईँलाई मैले प्रकट गरेको छु, ती तपाईँकै थिए र ती तपाईँले फेरि मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। अब यो 6, 7, 8, 9, 10 चाहिँ कसरी हामी येशु र परमेश्वर पितालाई चिन्छौँ भन्ने कुरा चाहिँ यहाँ व्यावहारिक रूपमा डिटेलमा, अब यो सबै हेर्ने आज हाम्रो टाइम छैन, तर यहाँ डिटेलमा छ। तिनीहरूलाई अब थाहा छ, एउटा कुरा चाहिँ यहीँनिर हामीले पढ्यौँ, उहाँको वचन हामीलाई येशुले दिनुभयो जुन चाहिँ हामी परमेश्वर पिताका थियौँ। परमेश्वर पिताले येशूलाई दिनुभयो, येशूले हामीलाई अनन्त जीवन दिने हो, पवित्रीकरण गर्ने हो, अनि त्यो चाहिँ येशूको वचन सुनेर पालन गर्ने, येशूलाई पछ्याउने कुरा चाहिँ यहाँ क्लियर छ, होइन? त्यस कारण तपाईँ र म जबसम्म येशूको वचन टोटल पालन गर्न समर्पित हुन्नौ नि हुँदैन क्या। कतिचोटि मान्छेहरूले चाहिँ क्रिस्चियन भएको छन् तर एक्चुअली भएको छैन, बाहिर र भित्र दुईवटा जीवन, त्यो काम लाग्दैन। यो कुरोमा हामी क्लियर हुनुपर्छ, समर्पित टोटल हुनुपर्छ। अनि यहाँ तिनीहरूलाई अब थाहा छ कि तपाईँले मलाई दिनुभयो, प्रत्येक कुरा तपाईँबाट आएको हो। तिनीहरूलाई भनेको चाहिँ जसले येशूको वचन सुनेर पालन गरेका छन् उनीहरूलाई के थाहा हुन्छ अरे भने येशू प्रभु चाहिँ पिताबाट आउनु भएको र येशू प्रभुले हामीलाई, पिताले हामीलाई येशू प्रभुलाई दिनुभएको, त्यो कुरामा हामी विश्वास गर्छौँ, त्यो कुरो हामीलाई थाहा हुन्छ। त्यसपछि यहाँ 8 पदमा, किनभने जुन वाणी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरेका छन्। सी, पिताको बानी नै येशु प्रभुले हामीलाई दिनुभयो जुन चाहिँ हामी ग्रहण गर्छौँ, जुन चाहिँ सुसमाचार हो, म तपाईँबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन् अनि तपाईँले मलाई पठाउनु भएको हो भन्ने तिनीहरूले विश्वास गरेका छन्। सो येशु प्रभु नै यहाँ पितालाई प्रकट गर्न आउनुभयो र येशु प्रभुद्वारा हामीले पिताको बानी सुन्छौँ, यसरी हामी येशु ख्रिस्टद्वारा परमेश्वरलाई चिन्छौँ। सो दोस्रो कोरिन्थी 5 के छ, हामीलाई येशु ख्रिस्टद्वारा परमेश्वरले आफैसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, 18-19 पदमा तपाईँले देख्नुहुन्छ, होइन? त्यस कारणले हामीले यो प्रष्ट कसरी भन्ने कुरा चाहिँ यहाँ हामी प्रष्ट देख्दछौँ, है त? अनि त्यस कारणले यहाँनिर म तपाईँबाट आएको हुँ भने तिनीहरूले साँच्चै जानेका छन् अनि तपाईँले मलाई पठाउनु भएको हो भने तिनीहरूले विश्वास गरेका छन्। त्यसैले कसरी हामीले येशु प्रभुलाई र परमेश्वर पितालाई चिन्छौँ भन्ने कुराको वर्णन यहाँ गरिएको छ। हामी येशुद्वारा, येशुले परमेश्वर पितालाई प्रकट गरिदिनु भयो, अर्को परमेश्वर पिताले येशुलाई प्रकट गरिदिनु भयो। इन्ट्रोडक्सन भन्छ नि, हामीलाई परमेश्वर चिनाउने येशु हुनुहुन्छ, हामीले यसु चिनौँ भने परमेश्वर हुनुहुन्छ। यो दुइटै काम पवित्र आत्माद्वारा हुन्छ। त्यस कारण तपाईँ र ममा पवित्र आत्मा आउनु भएपछि हामी उहाँलाई चिन्छौँ र उहाँको इच्छा अनुसार जिउन सक्छौँ उहाँको शक्तिमा। अनि प्रेरितहरूको जीवनमा जब पेन्टिकोस्टमा पवित्र आत्मा आउनुभयो तपाईँले उनीहरूको रेडिकल चेन्ज देख्नुहुन्छ। त्यसपछि पत्रुसको प्रचारबाट 3,000 मान्छे विश्वास गर्छन् होइन। अनि उनीहरूको जीवन हेर्दै जानुभयो भने उनीहरू आफ्नो ज्यानको प्रभाव नगरेर परमेश्वरको सेवा गर्छन्। पहिला त यसु प्रभु पक्राउ मात्रै पर्दाखेरि पनि उनीहरू भागेका थिए होइन। त्यस कारण त्यही परिवर्तन तपाईँ र मेरो जीवनमा आउँछ भनेर हामी बन्न सक्छौँ। मेरा सबै जे छन् तपाईँका हुन् र तपाईँका जे छन् मेरा हुन्, मेरो महिमा तिनीहरूमा प्रकट भएको छ। यसु प्रभुले यहाँ भन्नुहुन्छ उहाँको महिमा अनि उहाँलाई उहाँले शिक्षा दिएर पछ्याउनु भएकाहरूमा प्रकट भएको छ। त्यो कुरा चाहिँ यहाँनिर हामी देख्दछौँ। अब तपाईँलाई म सरस्वती यहाँ लेखेको कुरा पढ्न चाहन्छु। उहाँले उत्तर यहाँनिर एउटा सानो कुरा तपाईँलाई मैले यहाँ लेखेको थिएँ भन्न चाहन्थे। मान्छेलाई शैतानले कुन कुरामा धेरै जस्तो हाम्रो भनाइ के छ भने नि हामीलाई शैतानले जुन विषयमा हामी कमजोर छौँ त्योद्वारा एट्याक गर्छ भने। अनि मैले एउटा कुरा पढ्दै थिएँ हाम्रो हामी जुन कुरामा मजबुत छौँ त्यो कुराबाट पनि शैतानले एट्याक गर्छ। जस्तो कोही मान्छेहरू चाहिँ एकदम सिपालु, एकदम ज्ञानी, एकदम प्रचार गर्न सिपालु, एकदम सम्झन सिकालु, उसले घमण्ड गर्छ भने त्यहीँबाट फुलेर ऊ फेरि पतन हुनसक्छ। शैतानले त्यसैलाई चलाउँछ। अनि त्यो मान्छेले के भन्दा थियो भने जस्तो एलियाको बारेमा हामी अहिले अलिकति हेर्छौँ। एलिया चाहिँ एकदमै कन्फिडेन्स थिए, एकदम हिम्मतवाला थिए। तर त्यही हिम्मतवालामा परमेश्वरको पछि नलागेर डरपोक भएर हिँड्नुपर्ने परिस्थिति र अलमल पारेको। तपाईँले त्यो पहिलो राजामा हेर्नुभयो भने त्यसको बारेमा धेरै कुराहरू त्यो अध्ययन गर्ने हाम्रो फुर्सद त छैन। तर एलिया परमेश्वरले चलाउनु भएको व्यक्ति, तर उसको हिम्मत नै शैतानले उसलाई फसाउने विषय पनि बनेको हामी देख्छौँ। तर उनले प्रार्थना गरेर जब परमेश्वरमा भरोसा गर्थे पवित्र आत्माले एलियालाई कन्फिडेन्स दिन्थे। त्यसैले पवित्र आत्माको कन्फिडेन्समा उनी जहिले पनि घोडा टेकेर प्रार्थना गर्थे, जहिलेसम्म परमेश्वरको वचन आउँदैन उनीहरू लागिरहन्थे। तपाईँलाई थाहा छ याकुबले पनि त्यो सम्झाउँछ जुन बेलामा पानी परेको थिएन। अनि तपाईँले 18 अध्याय सायद यो पहिलो राजामा पढ्न सक्नुहुन्छ त्यसको बारेमा। अनि उनी प्रार्थना गरेर जबसम्म पानी पर अनि त्यहाँ सानो अनि एकजनालाई पठाउँछ उसले होइन, अनि त्यो बादल देखिन्छै देखिँदैन। अनि उसले आएर चाहिँ बादल छैन भन्छ, हुँदा हुँदा बादलको सानो कुरा देखिन्छ अनि नभन्दै पानी पर्छ उनले। अनि जहिले पनि एलियाले के भन्थे भने परमेश्वरले यो भन्नुभयो, किनभने उसले परमेश्वरको वचन सुनेर त्यसपछि उनलाई निश्चय तर कन्फिडेन्स हुन्थ्यो। त्यसैले त्यसबाट हामीले सिक्ने कुरा चाहिँ के छ भने परमेश्वरमा हामी अटल भएर प्रार्थना गर्नुपर्छ कुनै पनि विषयको लागि। छोटो प्रार्थना गर्ने अनि एकैचोटि कतिचोटि त प्रार्थना नगरिकन परमेश्वरको प्रार्थना गरे अनि अगुवाई भन्नु, यस्ता झुट्टा हुन्छन्। त्यस्तो भ्याप्छ बोल्ने मान्छेहरू एक दिन परमेश्वरको अगाडि हिसाब बुझाउनु पर्छ। हामीले कहिले पनि जुन कुरामा निश्चय छैन त्यो कुरा परमेश्वरले भनेको भन्ने गर्यो भने त्यसको दण्ड त हामीलाई नै पर्छ। त्यस कारण हामीले परमेश्वरसँग खेल्नु हुँदैन, त्यो कुरो एकदम महत्त्वपूर्ण कुरा छ। अर्को मसाको बारेमा भन्दाखेरि मसा चाहिँ एकदम के भन्छ त्यसलाई मिक भनेको चाहिँ एकदम विनम्र थिए, विनय थिए मसा चाहिँ एकदम विनय। तर परमेश्वर के अरे शैतानले मसाको जीवनमा त्यही विनयतालाई प्रयोग गरेर मसा केमा फस्यो थाहा छ? क्रोधमा। विनय मान्छे त क्रोधमा हुनु पर्यो नि, तर विनयतामा फसेर ऊ चाहिँ क्रोधमा फस्छ। क्रोध कहाँ हुन्छ? जहाँ चाहिँ चट्टानबाट पानी चाहिँ परमेश्वरले दिने अनि उसले चाहिँ खालि चट्टानमा पानी आइज भन्नु पर्थ्यो, तर उसले चाहिँ रिसले लट्ठी लिइरहे। त्यही कारणले त्यो एउटा पाप परमेश्वरको विरुद्धमा। यद्यपि परमेश्वरले मसालाई अझै पनि प्रेम गर्नुभयो, मसा स्वर्ग गए, तर एउटा कुरा थाहा छ, मसा कनानमा जान सकेन। त्योभन्दा अगाडि उनको मृत्यु भयो होइन। त्यो चाहिँ हामीलाई थाहा छ बाइबलमा, त्यो परमेश्वरले उसलाई दण्ड दिनुभएको। त्यस कारणले यो परमेश्वरको कुरा चाहिँ फरक छ क्या। त्यसैले हामी परमेश्वरमा साँच्ची नै भरोसा गर्न सिक्नुपर्छ। हामी कुनै कुरामा एकदमै सिपालु र एकदम बलियो छौँ भनेर घमण्ड गर्नु हुँदैन, कमजोर छु भनेर पनि चिन्ता गर्नु हुँदैन। हामीले निरन्तर परमेश्वरमा भरोसा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले तपाईँलाई मैले एउटा पद मैले किनिराखेको छु यहाँ, यो यो आजको वचनमा हामी हेर्दैनौँ किनभने बाटो दुई किसिमको छ। मैले धेरै टाइम लिइसकेको हुनाले म छोट्याउन चाहन्छु अनि हामी एकैचोटि पहिलो राजा यहाँ हेर्छौँ। होइन होइन वेट, अठारको बिस, ओके, पहिलो राजा अठारको बिस एक्काइस बाइसमा हेर्छौँ अनि त्यहाँ चाहिँ वास्तवमा एलियाको बारेमा र त्यतिखेरका एउटा चाहिँ त्यहाँको के भन्छ बालको पूजा गर्ने र उनीहरूको बिचमा एउटा विवाद हुन्छ, मतलब त्यसबाट केही कुराहरू हामी सिक्न सक्छौँ। अनि एलियाले प्रार्थना गर्दाखेरि यहाँनिर लेट्स रिड दिस, यसैले आहाबले, योभन्दा अगाडिको कुरा तपाईँले पढ्न सक्नुहुन्छ, आहाबले समस्त इजरायली, त्योभन्दा अगाडि पढ्यो भने के हुन्छ भनेदेखि त्यतिखेरका कतिजना भविष्यवक्ताहरू इजरायलीहरू पनि एउटा मुखले चाहिँ परमेश्वरमा विश्वास गर्ने, परमेश्वरको कुरा गर्छु भन्ने, तर अर्को एउटा भागमा चाहिँ बालको पूजा गर्ने, किनभने बाल चाहिँ पानी र आगोको देउता थियो अनि उनीहरूलाई पानी चाहियो भने बालमा जानु पर्यो, कति कुरा चाहियो भने बालमा, अनि त्यो त्यो जस्तो त्यसले के देखाउँछ भने परमेश्वरमा मात्रै विश्वास होइन कि उनीहरू संसारिक कुरामा, संसारको अहिले कहिलेकाहीँ यो क्रिस्चियनमा अहिले हामीले एप्लिकेसन गर्दाखेरि हाम्रो लागि सन्देश चाहिँ के हो त भन्दाखेरि त्यो कुरो हामीले एकैछिनमा हेर्छौँ। यहाँनिर के छ, यहाँ चाहिँ त्यसपछि उनले चाहिँ के भन्छन् भने ल सबै तिम्रो के भन्छ बालको इजरायल के अरे सबै अगमवक्ताहरू जो चाहिँ कार्मेल डाँडामा भेला गर्ने, जो चाहिँ बालको पूजा गर्छ अनि जसले परम प्रभुको पूजा गर्छ त्यहाँ भेला हुने, अनि बालको पूजा गर्ने चाहिँ 450 हुन्छन् खासमा, अनि परमेश्वरको पूजा गर्ने चाहिँ परमेश्वरलाई विश्वास गर्ने अथवा महिमा गर्ने पछ्याउने चाहिँ एकजना मात्रै, त्यहाँ पनि त्यो पनि कुरा यहाँ लेखेको छ। अनि त्यो आहाबलाई चाहिँ त्यो सल्लाह उसले दिया हुन्छ अनि उनले चाहिँ त्यहाँ बोलाएको हुन्छ त्यहाँ कार्मेल डाँडामा, अनि एलियाले मानिसहरूको अघि आएर भने तिमीहरू कहिलेसम्म दोधारमा बस्छौ, त्यस कारणले त्यो चाहिँ इजरायलीहरूको कुरा गरेको छ, कतिजना इजरायलीहरूको चाहिँ बालको पछि लागेको थियो होइन, यदि प्रभु परम प्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ, तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ, तर मानिसहरूले केही भनेन किनभने उनीहरू बाललाई पनि पूजा गर्थे। यो एप्लिकेसन हामीले कुन विचारमा गर्न सक्छौँ भने आजका मानिसहरू क्रिस्चियनहरू जो परमेश्वरको पछि लागेका छन्, उहाँको कुरा गर्छु भनेर हिँडिराखेका छन् तर संसारिक ढङ्गबाट, संसारिकै ढाँचा, झुटा बोल्ने, गलत काम गर्ने, रुपियाँ पैसाको लोभ गर्ने, पदको लोभ गर्ने अनि कतिचोटि मान्छेहरूलाई आफ्नो पक्षमा ल्याउनलाई कोसिस गर्ने, त्यो बाल मान्या जस्तै हो, त्यो त परमेश्वरको विरुद्ध हो। त्यस्ता मान्छेहरू चाहिँ के भयो, दोधारको मान्छेहरू भयो नि, परमेश्वरलाई पछ्याउने त टोटल परमेश्वरलाई पछ्याउनु पऱ्यो नि होइन, त्यो कुरा चाहिँ। त्यसैले यो चाहिँ तपाईँ र मेरो लागि आजको सन्देश हुनसक्छ। त्यसैले यहाँनिर के छ भनेदेखि प्रार्थना, मान्छेहरूले जब मान्छेहरूले अटल भएर परमेश्वरमा टोटल समर्पण भएर प्रार्थना गर्दैन, शैतानले फसाउँछ, ती बालको पूजा गर्नेहरू त्यसरी फसेका थिए। तपाईँलाई 12 पद पनि पढौँ अनि त्यसपछि हामी अगाडि हेर्नेछौँ। एलियाले तिनीहरूलाई भने, परम प्रभुको अगमवक्ताहरूमा त केवल म मात्र बाँकी रहेछु, तर बालका त 450 अगमवक्ताहरू छन्। तपाईँलाई थाहा छ त्यहाँ के हुन्छ, त्यहाँ त्यतिखेर त्यहाँ पूजा गर्ने चाहिँ गोरु हुन्छ, साँडे हुन्छ होइन, अनि बालको मान्छेहरूले एउटा साँडे ल्याउँछ, एलियाको अर्को साँडे हुन्छ, बालको लागि एउटा त्यो के भन्छ दाउरा राखेर रा, त्यो वेदी बनाउँछ अनि एलियाको अर्को वेदी हुन्छ। तपाईँले यो 18 अध्याय पुरै पढ्नुभयो भने थुप्रै कुरा त्यहाँनिर लेखा छ प्रष्टसँग, अनि तपाईँले के देख्नुहुन्छ भनेदेखि पहिला बालको सुरु गर्छ, उनीहरू ए चिच्याउँछन् कराउँछन् अनि त्यहाँ वास्तवमा के भन्छ तपाईँले पढ्नु सक्नु, इट्स इन्ट्रेस्टिङ, तर आज टाइम कारणले तपाईँलाई म योभन्दा अगाडि भन्न सक्दिनँ, सायद नेक्स्ट विक अलिकति थाहा टाइम भयो भने हामी हेर्नेछौँ। तपाईँ पढ्नुहोस्, इट्स इन्ट्रेस्टिङ, त्यहाँ एलियाले गिजाउँछ पनि तिनीहरूलाई होइन, उनीहरू मर्छन्, के हुनु पर्थ्यो भने त्यहाँ आगो आएर त्यसलाई भस्म गर्नु पर्थ्यो तर केही भएन, अनि जब एलियाको पालो आउँछ उसले दाउरा राखेर सबै त्यो टुक्रा टुक्रा पारेर त्यो दाउरामाथि त्यो गोरुको सबै राख्छ अनि अब प्रार्थना गर्छ। तर एलियाले के गर्छ भने सातचोटिसम्म कति गाग्रा पानी त्यहाँ हालेर खाल्टो बनाएर पुरै पानी नै पानीमा अनि प्रार्थना गर्छ अनि त्यो सम्पूर्ण जलेर भस्म हुन्छ अनि त्यो पानीहरू पनि सबै सुक्छ। साँच्ची नै त्यहाँ अचम्मको शक्ति देखा पर्छ। अनि यसरी एलियाको जीवनमा चाहिँ एउटा विजेताको कुरा त्यहाँ देखिन्छ, परमेश्वरको महिमा देखिन्छ। त्यसकारणले मुख्य पाठ चाहिँ के छ भने संसारिक कुराहरूलाई मिसाउने क्रिस्चियनहरूमा शक्ति हुँदैन। हामी धीरज छैनौँ प्रार्थनामा, कुनै कुरालाई निरन्तर परमेश्वरको इच्छा खोजेर पर्खिँदैनौँ। अर्को कुरा, आफ्नो इच्छा परमेश्वरको इच्छाभन्दा मुख्य बनाउँछौँ। हामी जब परमेश्वरसँग प्रार्थना गर्न जान्छौँ भने हाम्रो एउटा सबभन्दा ठुलो तयारी के हुनुपर्छ भने हाम्रो प्रार्थना चाहिँ परमेश्वरको इच्छाको लागि हुनुपर्छ, उहाँले गर्ने कामको लागि हुनुपर्छ। यदि परमेश्वरले गरेको इच्छा अनुसार हामी गर्दैनौँ भनेदेखि त परमेश्वरको काम हुँदैन नि। किनभने हाम्रो प्रार्थनाको उत्तर तीन किसिमले हुन्छ, मैले तपाईँलाई भनेको थिएँ। एउटा चाहिँ परमेश्वरको इच्छामा प्रार्थना गर्ने, अर्को चाहिँ धर्मी जनको प्रार्थना। यदि हाम्रो जीवनमा पाप छ, अधर्म छ, संसारी कुरा छ, परमेश्वरकोले सुन्नुहुन्न। तेस्रो कुरा चाहिँ विश्वासमा प्रार्थना गर्नु पर्यो, विश्वास बिनाको प्रार्थना पनि सुन्नुहुन्न। त्यस कारणले परमेश्वरको उत्तर आउनलाई त टोटल भरोसा उहाँमा चाहियो नि, होइन? त्यो महत्त्वपूर्ण कुरा छ। त्यसैले आत्माको शक्ति पाउन चाहिँ उहाँमा हामी पूर्ण रूपमा समर्पण हुनुपर्छ, जस्तो हामीले एलियाको जीवनमा पाउँछौँ। त्यस कारणले उनी कन्फिडेन्स थिए अनि उनी भन्न सक्थे कि परमेश्वरले यो कुरा बोल्नुभयो भनेर, होइन? त्यस कारणले तपाईँले यो पहिलो राजामा यो कुराहरू देख्न सक्नुहुन्छ। हामी परमेश्वरलाई मात्र उचाल्ने, आफैलाई आफ्नो फाइदाको लागि मात्र होइन तर परमेश्वरमा भरोसा गरेर जब हामी परमेश्वरको इच्छा खोज्छौँ, उहाँले उत्तर नदिउन्जेल, कुनै कुराको निश्चयता नहुन्जेलसम्म तपाईँ पर्खन सक्नुहुन्छ, डिटर्मिन हुन सक्नुहुन्छ। अनि साँच्ची नै परमेश्वरले आफ्नो गाइड, आफ्नो इच्छा प्रकट गर्नुहुन्छ। अनि वास्तवमा यसरी जब हामी प्रार्थना गर्छौँ, त्यसरी परमेश्वरको इच्छा हामी बुझ्न सक्छौँ। अनि वास्तवमा एलियाको यो पहिलो राजा 18:21 कुरा चाहिँ उसले के भन्छ, यदि परमेश्वर प्रभु चाहिँ परमेश्वर हुनुहुन्छ भनेको मतलब त्यो शक्ति आउँछ उहाँबाट, उहाँलाई पुछौँ पछ्याउनु, यदि बाल छ भने बाललाई पछ्याउनु। तर त्यहाँ के हुन्छ, परमेश्वर त परमेश्वर मात्रै हुनुहुन्छ, बालले त केही गरेन। त्यस कारण त्यहाँ ठुलो कुरा त्यहाँनिर हामी देख्दछौँ। आज तपाईँहरू म त्यही परमेश्वरलाई पछ्याउने, हामी उहाँका छोराछोरी हौँ। त्यस कारण हाम्रो जीवन पनि विश्वासमा बलियो हुनुपर्छ, होइन? आजको क्रिस्चियनहरूलाई पनि येशु प्रभुमा पूर्ण रूपमा विश्वास गर्ने, तर संसारिक ढाँचा र संसारका कुराहरू पनि त्यसमा मिसाउने, आफ्नै घमण्ड र आफ्नै इच्छा स्वार्थ लोभ पनि मिसाउने तरिका गर्दाखेरि चाहिँ यही दोधारमा भएका अगमवक्ताहरू जस्तै हुन्छ, होइन? त्यसैले परमेश्वरको आत्मा जब मानिसहरूमा चल्न थाल्नुहुन्छ, त्यहाँ शान्ति हुन्छ, त्यहाँ शक्ति हुन्छ, त्यहाँ परिवर्तन हुन्छ, रूपान्तरण हुन्छ, परमेश्वरको धार्मिकता देखिन्छ, परमेश्वरको शक्ति देखिन्छ, मानिसहरू विश्वास गर्न थाल्छन्, होइन? त्यसैले हामीले के प्रचार गर्ने भन्ने कुरा परमेश्वरको वचनबाट आउँछ। परमेश्वरको धर्मशास्त्र हाम्रो लागि सबभन्दा महान हुन्छ। अनि येशु ख्रिस्टको बारेमा जो हामीले प्रचार गर्छौँ, ख्रिस्ट येशु नै अल्टिमेट हुनुहुन्छ, येशु ख्रिस्ट नै सबै कुराको उत्तर हुनुहुन्छ। त्यस कारणले येशुलाई जबसम्म त्यसरी हामी उचाल्न सक्दैनौँ, हामीले परमेश्वरको काम देख्न सक्दैनौँ। पावल भन्छौँ युग युगदेखिको, हामीले पहिलो अध्याय कलसीमा युग युगदेखिको रहस्य प्रकट भएको छ, त्यो चाहिँ ख्रिस्ट हामीमा महिमाको आशा। त्यस कारणले ख्रिस्ट येशु नै सबै कुराको केन्द्र हुनुहुन्छ। त्यस कारणले हाम्रो भिजन भनेको येशु ख्रिस्टसँग हुनुपर्छ। तपाईँ र मेरो जीवन भनेको येशु ख्रिस्टमा हुनुपर्छ। तपाईँ र ममा पवित्र आत्मा जो जिउनुहुन्छ, आउनुहुन्छ, रहनुहुन्छ, त्यो ख्रिस्टको आत्मा हो, होइन? यो कुरो हामीले सधैँ बुझ्नुपर्छ। अनि संसारमा परमेश्वरको इच्छा र महिमा हामीले खोज्नुपर्छ। अनन्त जीवन परमेश्वरले कसरी दिनुहुन्छ, अनन्त जीवन के हो भन्ने कुरा चाहिँ हामीले सोच्यौँ भनेदेखि अघि हामीले त्यसको बारेमा केही छोइसक्यौँ। येशु प्रभु परमेश्वर र परमेश्वरले पठाउनु भएको पुत्र येशुलाई चिन्नु अनन्त जीवन हो। अनि त्यो चिन्ने कुराको बारेमा मैले तपाईँलाई अलिकति भनेको थिएँ। येशु प्रभुलाई परमेश्वरले हाम्रो निम्ति प्रकट गरिदिनुहुन्छ अनि परमेश्वरलाई येशु प्रभुले प्रकट गरिदिनुहुन्छ अनि वास्तवमा येशु परमेश्वरले सबै कुरा हाम्रो लागि पहिलादेखि नै योजना बनाएर उहाँको सुन्दर उद्धारको योजनाद्वारा उहाँ चल्नु भएको छ। परमेश्वरले त्यो व्यक्तिलाई प्रेम गर्नुहुन्छ जसले येशु ख्रीष्टलाई प्रेम गर्छ। यो अर्को महत्त्वपूर्ण पद हो। अनि परमेश्वरले त्यो व्यक्तिलाई प्रेम गर्नुहुन्छ जसले येशु ख्रीष्टलाई प्रेम गर्छ, जसले हामीलाई ज्योति दिनुहुन्छ हाम्रो जीवनमा। मसँग त्यो बाइबलको पद छ भने म पढ्न चाहन्छु, यहाँनिर यो एउटा पद पढेर म सिद्धाउँछु। किनभने पिता आफैले हामीलाई माया गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ र म परमेश्वरको तर्फबाट आएँ भनी विश्वास गरेका छौ। अब यो पद तपाईँले ख्याल गर्नुहोस्, अलिअलि विचार गर्नुहोस्। यसमा यहाँ के लेखेको छ? पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ भने मतलब प्रेम गर्नुहुन्छ, होइन? परमेश्वर पिताले हामीलाई किन प्रेम गर्नुहुन्छ भने किनकि तिमीहरूले मलाई माया गरेका छौ। त्यस कारण यहाँनिर कुरा के हो त, येशु प्रभुलाई जसले माया गर्छ, साँचो माया, येशु प्रभुलाई प्रेम गर्ने भने चाहिँ प्रमाण कसरी हुन्छ? बाइबलमा 15:9-10 पदमा के छ? उहाँको आज्ञा पालन गर्यौँ भने हामी उहाँको प्रेममा हुन्छौँ। उहाँलाई प्रेम गरेको प्रमाण त्यो हो, उहाँको पछि लाग्ने, होइन? उहाँलाई प्रेम गर्छौँ भने तपाईँहरू मेरो जीवन त टोटली अर्कै हुन्छ। त्यसैले यहाँ के छ? तिमीहरूले मलाई माया गरेका छौ र म परमेश्वरको तर्फबाट आएँ भनी विश्वास गरेका छौ। उहाँलाई माया गरेर उहाँ परमेश्वरबाट आउनुभयो भने विश्वास गर्ने, यो कुरालाई को कारणले चाहिँ पिताले हामीलाई प्रेम गर्नुहुन्छ। त्यसरी हामी परमेश्वरको प्रेममा रहन्छौँ। सो परमेश्वरलाई प्रेम गर्ने कुरा चाहिँ, जबसम्म येशूलाई हामीले प्रेम गर्दैनौँ हामीमा परमेश्वरको प्रेम हुँदैन। तपाईँलाई एउटा सानो कुरा भनेर म सिद्धाउन चाहन्छु। एउटा धनी मान्छे रहेछ, एकदमै धनी, मिलियनियर्स। अब मैले बाइबल कलेजको कुरा तपाईँलाई भन्छु, मैले यो बाइबल कलेजमै सुनेको उदाहरण हो, धेरै वर्ष अगाडि, 33 वर्ष भएर। एउटा बेसरी धनी, उसले त्यो त्यहाँ जुन सुनाउने मान्छे थिए उहाँले यो चाहिँ सत्य कथा भन्नुहुन्थ्यो, मिलिनियर्स, होइन? अनि उसले बे गरेछ अनि श्रीमतीबाट एउटा सुन्दर छोरा पाएछ, छोरालाई साह्रै माया गर्ने रहेछ। अनि के गर्दाखेरि श्रीमतीको मृत्यु भएछ, भएको घटना। त्यसपछि छोरा, सानो छोरा, होइन? अनि छोरालाई पाल्नलाई एउटा स्त्रीलाई चाहिँ हेरचाह गर्ने मान्छेको रूपमा उसले हायर गरेछ, उसले नियुक्ति गरेछ। अनि त्यो छोरालाई हेरचाह गर्यो, तर छोरा पनि धेरै बाँचेनछ, कति वर्ष बाँच्यो, टिनेजर उमेरमा छोरा पनि मर्यो। त्यसपछि त्यो जो मान्छे हेरचाह गर्ने आइमै छ, त्यो मान्छेलाई उसले स्टिल किप राख्यो, किन ऊ एक्लै, उसले बे पनि गरेन। अनि त्यसपछि उसले चाहिँ उसलाई चाहिँ त्यसले हेरचाह गरे जबसम्म ऊ मर्दैन। धनी मान्छे थियो, अनि एक दिन ऊ मरेछ। मरेपछि के हुन्छ भनेदेखि, अमेरिका घटना भयो नि त्यो, अमेरिकामा चाहिँ त्यो कसलाई लेखिया छ, त्यो कसलाई, त्यो विल बिना चाहिँ छोराछोरीको पनि हुँदैन क्या। यहाँ नेपालमा चाहिँ हकदार हुन्छ, होइन? आफ्नो छोराछोरी छैन भने त्योभन्दा नेक्स्ट, त्योभन्दा नेक्स्ट, एकदम टाढाको हकदारले पनि पाउँछ। यहाँ त्यस्तो हुँदैन, यहाँ चाहिँ बाबुआमाले लेखेन भने त्यो जाँदैन, त्यो सरकारकोमा जान्छ। हामीले कुनै पनि कुरा एकदमै बैङ्कको पैसा पनि त्यो चाहिँ कसले पाउँछ त, के भन्छ त्यसलाई, प्राइमरी त्यो हक पाउने व्यक्ति को भने त्यहाँ लेख्नुपर्छ। जब लेखेन भने हुँदैन क्या। श्रीमतीको नाउँमा केही छ तर त्यो लेखा छैन, कसले पाउने, श्रीमानले पाउँदैन क्या त्यस्तो ठाउँ। त्यस कारण त्यहाँ त्यस्तो रहेछ। अनि त्यो कसैको विल भने कसैलाई दिएको केही कागज भेटाइएन, त्यसपछि सबै कुरा सरकार लाग्यो। अब त्यो धनी मान्छेको धेरै किम्मती त्यो के भन्छ चित्रहरू रहेछ, त्यो पेन्टिङहरू, अनि सबै अक्सन गरेर बेचेछ। त्यो अक्सन गर्ने ठाउँमा त्यो आइमाई पनि गएछ। अब बिचरा त्यो आइमाईसँग धेरै पैसा पनि थिएन, धेरै कुरा किन्न पनि सकिन, तर एउटा पिक्चर रहेछ त्यहाँ त्यो छोराको, एकदम सुन्दर। अनि यो आइमाईले चाहिँ त्यो छोरालाई हेर्दाखेरि चाहिँ अति माया गर्ने रहेछ, होइन? अनि त्यसपछि त्यो पिक्चर त कसैले किनेन, उसले किने, थोरै पैसा भए पनि अब त्यो कसैले किनेन, उसले लिएर गए घरमा। अनि त्यसपछि त्यो पिक्चरलाई चाहिँ राखिरहेको थियो, अनि त्यो ऐना के त्यो ग्लास फुट्छ भनेर बेला बेलामा उसले उँधो मुन्टो लाएर राखिरहेको हुन्थ्यो, अरे पछि यसरी त्यो ग्लास चाहिँ यस्तो पारेर राख्दाखेरि चाहिँ दिनदिनै यसो के विचार गर्दाखेरि त्यहाँनिर चाहिँ त्यसको पछाडिपट्टि चाहिँ अलिक बाक्लो बाक्लो देखिन्छ, अनि त्यहाँ यसो उसो गर्दाखेरि चाहिँ त्यो चाहिँ खोलेछ, खोलेपछि त्यहाँ एउटा डकुमेन्ट रहेछ, एउटा चिठी रहेछ, अनि पछि त्यो हेर्दाखेरि त के रहेछ भने त्यो चाहिँ उसले लयरकोमा लगिछ, त्यहाँ के लेखा रहेछ भनेदेखि यदि कसैले मेरो छोरालाई यतिसम्म माया गर्यो जसले चाहिँ यो पिक्चर किन्छ मेरो सबै सम्पत्तिको हकवाला चाहिँ त्यो हुन्छ, सबै कुरा त्यसले पाउँछ, उसले त्यो त्यहाँ लेखा रहेछ। त्यसपछि वकिल कहाँ लगेर अनि त्यो आइमाईले चाहिँ अघि सरकार लागेको सबै कुरा चाहिँ उसले पाइछ। भनाइको मतलब जसले पुत्रलाई प्रेम गर्छ र आफ्नो निम्ति पुत्रलाई प्राप्त गर्छ उसले सबै कुरा पाउँछ भन्ने कुरा चाहिँ यो हो। त्यस कारणले अघिको पदमा पढ्यो भनेदेखि हामीले येशूलाई प्रेम गरेको कारणले परमेश्वरले हामीलाई सबै कुरा दिनुहुन्छ। त्यस कारण तपाईँ र मेरो जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा हामी जहिले पनि परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भनेर त कुरा गर्छौँ, तर हामीले परमेश्वरलाई येशूलाई प्रेम गर्नुपर्छ भन्ने कुरा बाइबलमा छ, होइन? त्यस कारण तपाईँ र म उहाँलाई प्रेम गरेनौँ भने उहाँको चेला पनि होइनौँ, होइन? त्यस कारण यदि तपाईँ र म साँच्ची नै हृदयदेखि येशूलाई प्रेम गर्छौँ भनेदेखि परमेश्वरको सबै आशिषले हामीलाई उहाँले भरपूर्ण पार्नुहुन्छ, हामीलाई कुनै कुराको घटी हुँदैन। त्यस कारणले हामी जुन विश्वासमा आएका छौँ यसको केन्द्रबिन्दु भनेको चाहिँ मेन थिङ चाहिँ येशू प्रभु हुनुहुन्छ। येशू प्रभुद्वारा नै हामीले सबै कुरा पाउँदछौँ। आजको कुरा यहीँ राख्न चाहन्छु, अनि यो सबै कुरा भन्दै गर्दाखेरि त्यही कुरा याद गर्छौँ हामी।